الرجيم. أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله لا سيما بقية الله ولعنة الله على أعداء أعداء الله من يومنا هذا إلى لقاء الله أما بعد فقد قال الله لقد كرمنا بني آدم وحملناهم في البر والبحر ورزقناهم من الطيبات وفضلناهم على كثير ممن خلقنا تفضيلا.
اللهم صل على محمد وآل محمد.
فیضان گرامی، خداوند عالم نے انسانوں کو اپنی تمام مخلوقات پر برتری و فضیلت عطا کی ہے، لیکن یہ فضیلت و برتری صرف صلاحیت کی شکل میں ہے، اسے تمام مخلوقات سے افضل بنا نہیں دیا. یعنی ایسا نہیں ہے کہ ہر انسان ہر حال میں اشرف المخلوقات ہو. وہی انسان جو اشرف المخلوقات ہے وہ بعض حالات میں جانور جیسا بھی ہو جاتا ہے، بلکہ جانور سے بدتر بھی ہو جاتا ہے. کب انسان جانور جیسا بن جاتا ہے، کب جانور سے بدتر، اور کب فرشتوں سے افضل ہو جاتا ہے. خداوند عالم نے قرآن اور اہل بیت کے ذریعے انسانوں کو یہ اچھی طرح سمجھا دیا اور بتا دیا کہ وہ کون سے ذرائع ہیں جنہیں اپنا کر تم فرشتوں سے افضل بن سکتے ہو، اور وہ کون سے عادات و اطوار ہیں جنہیں اختیار اگر تم نے کر لیا تو تم جانور جیسے یا اس سے بدتر ہو جاؤ گے. اس راستے کے جو خطرات ہیں، اس راستے کی جو کھائیاں ہیں، ان سے بھی ہمیں اچھی طرح سے آگاہ کر دیا اور اچھی طرح سے آشنا کر دیا. چھٹے امام، امام جعفر صادق علیہ الصلوۃ والسلام، اس راستے کے خطرات سے آگاہ کرتے ہوئے ارشاد فرماتے ہیں کہ اس راستے کا سب سے بڑا خطرہ ابلیس ہے. لقد نصب حبائله فی دار الغرور، اس نے اس پرفریب دنیا میں جا بجا اپنے جال پھیلا رکھے. فما یقصد فیہا الا اولیاءنا، اور یہ بھی یاد رکھنا کہ شیطان کا نشانہ ہمارے چاہنے والے ہی ہیں. اور ہمارے چاہنے والے کون ہیں؟ ان کی جب صفات امام نے بیان فرمائی تو ان لفظوں میں کہا کہ ہمارے چاہنے والے وہ ہیں کہ لقد جلت الاخرت فی اعینہم حتی لا یریدون بہا بدلا، آخرت ان کی نگاہوں میں اتنی عظیم ہے کہ ہم زندگی میں اپنی ہمیشہ ہمارے سامنے دو چیزیں ہوتی ہیں اور ہم ان دو چیزوں میں سے کسی ایک کو انتخاب کرتے چنتے ہیں جس کی اہمیت ہماری نگاہوں میں زیادہ ہوتی ہے اسے اپنا لیتے ہیں، جس کی اہمیت ہماری نگاہوں میں کم ہوتی ہے اسے چھوڑ دیتے ہیں۔ صبح سے شام تک ہمارا یہی شیوا ہے، صبح سو رہے ہیں، نیند ہمیں بہت عزیز ہے، بہت پیاری ہے، ایک وقت یہ خیال ہوتا ہے کہ تو آفس جانے کا ٹائم ہو رہا ہے، دل چاہتا ہے سوئے، لیکن سامنے ہمارے جاب بھی ہے اور یہ بھی اگر جاب پہ نہ گئے تو شاید پھر اگلی رات کی نیند بھی نہیں مل سکے۔ تو ان دونوں میں ہم ناپتے ہیں، تولتے ہیں کس کی اہمیت زیادہ ہے، سوتے رہیں اس کی اہمیت زیادہ ہے یا جاب پہ چلے جائیں اس کی اہمیت زیادہ ہے، اور آخرش ہوتا کیا ہے، جاب ہماری جیت جاتی ہے، نیند ہماری ہار جاتی ہے، بستر چھوڑ دیتے ہیں یا تھوڑا اور پہلے، اس سے اور بھی پہلے سو رہے ہیں۔ سردی کا بھی زمانہ ہے، سردی بھی یہاں والی نہیں، ہندوستان پاکستان والی سردی، جہاں پر سردی سے بچنے کا واحد ذریعہ لحاف ہے۔ دل چاہتا ہے کہ یہ جو ہے بستر سے باہر نہ نکلیں، باہر ٹھنڈک ہو رہی ہے، سردی ہو رہی ہے، لیکن مؤذن مسجد سے اذان دے رہا ہے، اللہ اکبر، اشہد ان لا الہ الا اللہ، حی علی الصلاح، حی علی خیر العمل، کہ کانوں میں آواز بھی آ رہی ہے، دل کیا چاہتا ہے، بستر کو نہ چھوڑو، خدا آواز دے رہا ہے، مؤذن کی یہ جو ہے زبان سے خدا کا پیغام ہم تک پہنچ رہا ہے کہ حی علی خیر العمل، بہترین عمل کے لیے اٹھو، فیصلہ کرنا ہے کہ بہترین عمل سونا ہے اس وقت یا بہترین عمل جو ہے وہ نماز کے لیے اٹھ جانا ہے۔ اب لوگ تولتے ہیں، کسی کے لیے ہوتا ہے کہ نماز زیادہ قیمتی ہے، اور شاید نماز زیادہ قیمتی سمجھ میں آتا تھا، اسی لیے حی علی خیر العمل ہٹا کر کے
السلام علیکم
کہ نہیں نماز جو ہے وہ سونے سے بہتر ہے۔ تو انسان فیصلہ کرتا ہے اپنی یہ جو ہے زندگی میں ہمیشہ جسے زیادہ قیمتی سمجھتا ہے اسے اپنا لیتا ہے، اور جس کی قیمت اس کی نگاہوں میں کم ہوتی ہے اسے چھوڑ دیتا ہے۔ ہمارے چاہنے والے وہ ہیں کہ جب دنیا میں کبھی آخرت اور ان کے دنیاوی جو ہے مفادات کے درمیان جب ٹکراؤ ہوتا ہے تو وہ آخرت کو اپنا لیتے ہیں، دنیا کے فوائد کو چھوڑ دیتے ہیں۔ دنیا کا فائدہ چاہے کتنا ہی بڑا ہو، صرف مسئلہ ہزار دو ہزار لاکھ دو لاکھ ڈالر کا نہیں ہے، اربوں خربوں بھی اگر انہیں دیا جائے، لقد جلت الاخرت فی اعینہم حتی لا یریدون بہا بدلا، آخرت ان کی نگاہوں میں اتنی قیمتی ہے کہ اس کا سودا دنیا کی کسی بھی چیز کے بدلے میں اس کا سودا کرنے کو تیار نہیں ہوتے۔ آپ لوگ تھوڑا اور آگے چلے آئیے تاکہ باہر سے جو آ رہے ہیں ان کو جگہ مل سکے، ایک سلوات پڑھیں محمد والے محمد، آگے چلے بہت جگہ ہے۔ اتنی ان کی نگاہوں میں اہمیت ہے، آہ علی قلوب خشدت نورا، ہمارے چاہنے والے وہ ہیں جن کے دل نور سے معمور ہیں، بھر دیا گیا ہے نور ان کے دلوں میں۔ انما الدنیا فی اعینہم بمنزلۃ الشجاع الارقم والعدو بالاعجم، دنیا ان کی نگاہوں میں اس خوش خد و خال سانپ کے مانند ہے جو انسان کو قریب آتے ہی ڈس لیتا ہے، اس دشمن کے مانند ہے جس کی سمجھ میں कोई अक्ल और मंतिक की बात आती ही नहीं है। उसके बाद वहां फरमाते हैं अनेसु बिल्लाह वस्तौहशु मिम्मस्तअनसा बिहिल मुत्रफून, हमारे शियों की, हमारे चाहने वालों की, हमसे उल्फत और मोहब्बत रखने वालों की एक पहचान यह भी है कि वो अल्लाह से मानूस होते हैं। हम अपनी जिंदगी में, हम सब के आए पेश आता है कुछ चीजें, कुछ अफराद वो होते हैं जिनसे हमें बड़ा उन्स होता है, जिनसे हमें बहुत, हम जिनसे बहुत मानूस होते हैं, जिनसे हमें बड़ी मोहब्बत होती है, कुछ वो होते हैं जिनसे हम घबराते हैं, वहशत ज़दा रहते हैं, खौफ ज़दा रहते हैं, नाम सुनते ही घबराने लगते हैं। बच्चे हों चाहे ये जो है बड़े बूढ़े हों, हर एक के लिए कुछ शख्सियतें वो होती हैं जिनका नाम सुनते ही चेहरा खिल उठता है। बच्चों से कहिए कि जो है फलां जगह जाना, खुश हो जाते हैं, बाछे खिल जाती हैं उनकी, चहकने लगते हैं, हाँ वहां जाना है, वहां जाना है। और बात देखें ये बात अफराद उनके नाम सुनते ही वहां जाना है, पनाह मांगते हैं। तो इंसान को जिससे उन्स होता है उसकी हमनशीनी से उसे बड़ी जो है लज्जत मिलती है। सबसे बड़ी लज्जत ये होती है कि उन लोगों के साथ हमनशीनी का शरफ मिले। हमारे चाहने वालों को भी किसी से उन्स है और किसी से वहशत है। अनेसु बिल्लाह, हमारे चाहने वाले वो हैं जिन्हें अल्लाह से उन्स है, जो अल्लाह से मानूस हैं। और वहशत किससे होती है? वस्तौहशु मिम्मस्तअनसा बिहिल मुत्रफून, दुनिया परस्त, दुनियादार, दुनिया तलब जो अफराद हैं, जिन चीजों से उन्हें उन्स है, ये उससे वहशत अदा रहते हैं। अर्ज किया कि उन्स का एक मामूली सा असर यह होता है कि जिससे इंसान मानूस होता है उसके पास बैठना, उससे गुफ्तगू करना, उसकी हमनशीनी लज्जत बख्श हो जाती है। लिहाजा जो अल्लाह से मानूस होते हैं वो इंतजार करते हैं कब नमाज का वक्त आए और हम जो है मुसल्ले पर जाके बैठे। रिवायतों में है कि पैगंबर बेचैन रहते थे, जैसे ही नमाज का वक्त आता था फौरन कहते थे या बिलाल अरहना अरहना, बिलाल अजान दो ताकि मुझे राहत पहुंचे। जो अल्लाह से मानूस होते हैं उनकी ख्वाहिश ये होती है किसी तरह से हमें फुर्सत मिले और हम अल्लाह के जिक्र में मसरूफ हो जाएं। अगर दुनिया की बात ये जो है मसरूफियतें, जो वो भी अल्लाह की मुअय्यन की हुई जिम्मेदारियां हैं, उनकी वजह से अगर वो दुनिया में मसरूफ भी हो जाते, दिल बेचैन रहता है कब ये जिम्मेदारी खत्म हो और हमको बारगाह माबूद में हाजिरी का मौका मिले। दो लज्जतें इंसान की जिंदगी में बड़ी अहम होती हैं। एक वो है कि कोई बड़ी हस्ती उससे खिताब कर ले, कोई बड़ी हस्ती उससे खिताब कर ले। फर्ज कीजिए कि आपके शहर में कोई बड़ी अजीम हस्ती आने वाली है, जिसको भी आप अजीम समझते हैं, बड़ी अजीम हस्ती आने वाली है, आयतुल्लाह खामनेई फर्ज कीजिए आपके शहर में आने वाले हैं। आपको इत्तला मिल गई कि साहब वो आने वाले, एयरपोर्ट के ऊपर सारे के सारे मोमिनीन पहुंच गए, हजारा अफराद उनके इस्तकबाल के लिए वहां पहुंचे हुए हैं एयरपोर्ट के ऊपर। वो आए, हर एक उनकी एक झलक देखने को बेताब है और उन इतने सारे मजमे में आप भी मौजूद, और आपकी उनकी पुरानी कोई शनासाई थी, जैसे ही उन्होंने एयरपोर्ट पे आपको देखा, अरे भाई साहब आप खैरियत से तो हैं, आप ठीक हैं? अब जहां बैठेंगे फख्र से उसका तस्करा करें, पता है हजार के मजमे में उन्होंने मुझे पहचान दिया। जब तक जिंदा रहेंगे खुद बयान करेंगे, मरने के बाद औलाद फख्र करेगी। पता है हमारे दादा कौन थे, हमारे परदादा कौन थे? हमारे परदादा ये थे कि जब वो एयरपोर्ट पर आए थे तो हजारों के मजमे में उन्हीं को उन्होंने खिताब किया था। तो बड़ी लज्जत की बात है कि कोई बड़ी हस्ती हमें मोरद खिताब करा, और उससे बड़ी लज्जत की बात यह होती है कि हम खिताब करें और वो सुने, क्योंकि सुनाना तो आसान होता है ना, सुनना, हम खिताब करें वो सुने।
अगर वो आए और आने के बाद हमें कहीं उनके पास जाने का मौका मिल गया, उनसे ये जो बात करने का मौका मिल गया और हम जो गए तो लोगों ने यही देखा कि हम बात करें वो खामोश हमारी बातों को सुन रहे हैं, हमारी बातों को सुनने में जो है महव है। भाई ये कौन सा हम है, बड़े अहम मालूम होते हैं कि इनकी बातों को हवा बैठे इतने गौर से सुन रहे हैं। तो दो लज्जतें इंसान की जिंदगी में बड़ी अहम लज्जतें हैं। एक अहम लज्जत यह है कि कोई बड़ी हस्ती उससे खिताब कर ले, और उससे बड़ी लज्जत यह है कि वो खिताब करे और वो सुन ले। अजीजो, अल्लाह ने हमें, हमारे पास कुछ हो या ना हो, मोमिनों को अल्लाह ने दो अहम लज्जतें दी हैं। अल्लाह ने मोमिनों से खिताब भी किया है और मोमिनों की सुनता भी है। जब अल्लाह मोमिनों से खिताब करता है तो उसे कुरान कहते हैं, और जब मोमिन अल्लाह से खिताब करता है तो उसे दुआ कहते हैं। एक सलात पढ़ेंगे मोहम्मद वाले कुरान, या अय्युहल्लज़ीना आमनू, या अय्युहल्लज़ीना, जगह जगह है ना, यानी क्या मतलब है, जब भी या अय्युहल्लज़ीना आमनू का खिताब आता है, अगर माना को समझे, यानी वो हमसे गुफ्तगू, हमें खिताब कर रहा है, ए ईमान वालों। अरबों खरबों की आबादी में मोमिन है कितने से, अरबों खरबों की आबादी में अगर अल्लाह ने किसी को खिताब के लायक जाना तो वो है मोमिनी। क्या ये कोई कम ये जो है फखर की बात है? और जब हम दुआओं का दफ्तर खोल के बैठ जाते हैं, यानी हम खिताब कर रहे हैं और वो हमारी बातों को सुन रहा है, लेकिन हमें इसकी लज्जत का एहसास नहीं है। एक को ये जो है मजबूरी के वक्त दुआ कब करते हैं, कोई मजबूरी है, कोई मुसीबत में फंसे हैं, एक ये जो है मजबूरी के वक्त, और कहीं फंस जाते हैं पढ़ने के लिए तक परेशानी हो जाती है। एक को मजबूरी समझते, दूसरे को परेशानी समझते, और अगर दोनों लज्जतें कहीं इकट्ठा हो गई हैं तो उसका नाम नमाज है। नमाज क्या है? नमाज या तिलावत कुरान है या दुआ है, यही चीजें तो है ना नमाज में। जब हम कुरान की तिलावत करें खुदा हमसे गुफ्तगू कर रहा है, और जब हम दुआ पढ़ते हैं यानी हम खुदा से गुफ्तगू कर रहे हैं, वो हमारी सुन रहा है। लिहाजा जो अल्लाह के बंदे हैं, जो अल्लाह से मानूस है, वो इंतजार करते हैं। एक हम हैं कि हमें, क्योंकि हम लज्जत परवरदगार से आशना नहीं है, हमें जबरदस्ती बिस्तर से उठा करके जो है जानमाज पर ले जाया जाता है, और कुछ शख्सियतें थीं जिन्हें जबरदस्ती जानमाज से उठा करके बिस्तर पर ले जाया जाता है। मेरे अभी मैंने कुरान इसलिए नहीं नाजिल किया कि आप अपने को जो है मशक्कत में डाल दें। मेरे हबीब इबादत करें, जरूर करें, मगर थोड़ा आराम भी तो कर लिया करें। उन्हें जबरदस्ती जो है बिस्तर पे ले जाया जाता है, और हमें जबरदस्ती बिस्तर से उठाया जाता है। अने सुबिल्लाह, हमारे चाहने वाले कौन है? अल्लाह से मानूस है, जिससे इंसान मानूस हो जाता है, उसकी हमनशीनी, उससे लद्दत कलाम का कुछ ये जो है मजा ही अलग होता है। वस्तौहशु मिम्मा इस्तअनसा बिहिल मुतरफून, और जिससे दुनिया वाले जो हैं उंस रखते हैं, उससे वो वहशत ज़दा रहते हैं। दुनिया वालों को बहुत सारे चीजों से उंस है ना। क्रिकेट का मैच कब आने वाला है, वर्ल्ड कप कब शुरू हो रहा है, फला टीम का क्या होगा, मालूम हुआ कि साहब घंटों बैठे हुए हैं टीवी के आगे, हटी नहीं रहे हैं। उन्हीं को अगर कहा जाए कि आइए थोड़ी देर के लिए कुछ दुआ पढ़ ली जाए, अच्छा कौन सी दुआ है, छोटी वाली कोई है या बड़ी वाली है? छोटी वाली है तो चलेगा, बड़ी वाली है दुआ है वो हमसे संभाली है। अरे फिर कभी जनाब याकूब के बच्चों ने एक दफा जनाब याकूब से कहा कि बाबा आपको तो पता है कि हम लोग कितने बड़े बदमाश हैं, कितना बड़ा गुनाह किया है हमने, एक नबी खुदा को कुएं में डाल दिया, उसके बाद बेच डाला, दूसरे नबी खुदा को बेटे के फराक में तड़पाया हमने, कोई मामूली गुनाह तो नहीं है। फिर भी खुदा का शुक्र है उन्हें अपने गुनाह का एहसास था, अपने गुनाह का एहसास था। गुनाह का एहसास हो जाना भी एक नेमत है। इंसान जाहिल इंसान दो तरह के होते, एक वो जाहिल है जिसे अपनी जहालत का एहसास है कि मैं जाहिल हूं, और एक वो जाहिल है जिसे अपनी जहालत का एहसास, जाहिल है मगर अपने को अल्लामा दहर समझता है। एक वो बीमार है जिसे अपनी बीमारी का एहसास है, और एक वो बीमार है जिसे अपनी बीमारी का एहसास ही नहीं अपने को सेहतमंद समझता है। एक वो गुनहगार है जिसे अपने गुनहगार होने का एहसास है, और एक वो गुनहगार है जिसे अपने गुनहगार होने का एहसास ही नहीं है। الذين ضل سعيهم في الحياة الدنيا وهم يحسبون انهم يحسنون صنعا قران کی لفظ ہیں، کچھ ایسے ہیں جن کی زندگی گمراہی کی نظر ہو گئی ہے مگر وہ سمجھتے ہیں ہم تو کار ثواب انجام دے رہے ہیں۔ جو انسان جاہل ہے اسے جہالت کا احساس ہے، ایک دن اس کے عالم بننے کی امید کی جا سکتی ہے۔ جو انسان بیمار ہے اسے اپنی بیماری کا احساس ہے، ایک دن اس کے صحت مند ہونے کی امید کی جا سکتی ہے۔ ڈاکٹر کے پاس جائے گا، علاج کرے گا، صحت مند ہو جائے گا۔ جو انسان یہ جو ہے گنہگار ہے اسے اپنے گنہگار ہونے کا احساس ہے، ایک دن اس کے متقی و پرہیزگار ہونے کی توقع کی جا سکتی ہے کہ توبہ کر کے متقی و پرہیزگار ہو جائے گا۔ لیکن جسے اپنی جہالت کا احساس ہی نہیں ہے وہ کبھی عالم نہیں بن سکتا، جسے اپنی جو بیماری کا احساس ہی نہیں ہے وہ کبھی صحت مند نہیں ہو سکتا ہے۔ جسے اپنے گنہگار ہونے کا احساس ہی نہیں ہے وہ کبھی متقی و پرہیزگار نہیں بن سکتا ہے۔ جناب یعقوب کے بچوں کو یہ احساس تو ہے کہ ہم گنہگار ہیں، بابا ہم نے اتنے سارے گناہ کیے ہیں، وجہ کیا ہے کہ پروردگار نے ہم پر عذاب نہیں نازل کیا؟ کہیں یہ جو ہے نبی زادے ہونے کی بنا پر تو نہیں ہے کہ ہم نبی زادے ہیں، ہماری پارٹی مضبوط ہے؟ ہوتا ہے نا احساس بعض لوگوں کو کہ جی ہمارے لیے تو سات خون معاف ہے ہی، ہم کتنا ہی گناہ کریں ہمیں محرم میں جو آسوب آیا ہے، ہم نے مجلسیں کی ہیں، ہم تو علی کے نام لیوا ہیں، ان کے چاہنے والے ہیں، کیا ہم بھی جہنم میں جائیں گے؟ اگر ہم بھی جہنم میں جائیں گے پھر جنت میں کون جائے گا؟ بعضوں کو احساس ہوتا ہے نا کہ ہمارے لیے تو جنت پکی ہو چکی ہے، بابا کہیں ایسا تو نہیں ہے کہ چونکہ ہم یہ جو ہے نبی زادے ہیں، نبی کی اولاد ہیں، ہم کچھ بھی کریں، کتنی ہی یہ جو ہے بدماشیاں کرتے رہیں، خدا ہم پہ عذاب نہیں نازل کرے گا، کہیں ایسا تو نہیں ہے؟ نبی یعقوب نے جواب دیا کہ بچوں میں کیا جانتا ہوں، خدا کی مصلحت وہ جانے کو بہتر جانتا ہے۔ کہ لیکن بابا آپ کا تو رابطہ ہے خدا سے نا، پوچھئے کیا وجہ ہے ہم پر عذاب کیوں نہیں نازل کیا گیا؟ جناب یعقوب نے خدا کی بارگاہ میں عرض کیا کہ بار الہ میرے بچے پوچھ رہے ہیں، جواب قدرت آیا، یعقوب ہم ان پر عذاب نازل کر چکے ہیں، وہ اسی وقت عذاب میں جو ہے مبتلا ہیں، انہیں احساس عذاب نہیں ہے، وہ محسوس نہیں کر رہے ہیں کہ وہ کس عذاب میں مبتلا ہیں۔ کبار الہ پھر یہ بھی بتا دے وہ عذاب ہے کیا، بعد میں وہ پوچھیں گے نا وہ کون سا عذاب ہے، کہا یعقوب اس سے بڑا عذاب اور کیا ہو سکتا ہے، انہیں دنیا کی ہر چیز میں مزہ آتا ہے سوائے ہماری یاد کے، ہر چیز میں ان کو یہ جو ہے مزہ آتا ہے سوائے ہماری یاد کے۔ آج بھی بہت سارے افراد ہیں جن کو 500 صفحے کا ناول دے دیجئے، ختم کیے بغیر سوئیں گے نہیں، مگر انہی کے سر کو اگر ذرا ایک پارا قرآن پڑھنے کو کہہ دیجیے، پھر دیکھیے کیسی نیند آتی ہے، کیسی نیند آتی ہے انہیں، ذکر خدا میں لذت کا احساس نہ ہونا یہ عذاب خدا بندی ہے۔ انیسو باللہ واستوحشوا مما استأنس به المترفون، ہمارے چاہنے والوں کی علامت یہ ہے، انہیں ذکر خدا سے انس ہوتا ہے، مزہ ملتا ہے، لذت ملتی ہے، اور ان چیزوں سے وہ وحشت زدہ رہتے ہیں جس سے اہل دنیا مانوس ہوتے ہیں۔ اولئک اولیائی حقا، یہ ہیں سچ صحیح معنوں میں ہمارے چاہنے والے، اگر کسی کو مولائی کہا جا سکتا ہے تو انہیں مولائی، یہ ہے مولائی، بہم تکشفو كل فتنة وتدفع كل بلية. یہ وہ افراد وہ ہیں جن کے ذریعے سے ہر فتنے پر پڑی ہوئی نقاب ہٹائی جا سکتی ہے. ان کے ہاں بصیرت اتنی پائی جاتی ہے کہ یہ فتنوں کو دور سے بھانپ لیتے ہیں, یہ فتنوں کے اسیر نہیں ہو پاتے ہیں. وَتُدْفَعُ كُلُّ بَلِيَّةٍ, اور اسلامی سماج سے ہر طرح کی مصیبت اور بلاؤں کو ان کے ذریعے دور کیا جاتا ہے. یہ کاہل اور تن پرور افراد نہیں ہوتے ہیں. یہ گوشے میں بیٹھے ہوئے فقط اللہ اللہ کرتے رہیں, جن کو یہ جو ہے محراب اور منبر کے علاوہ اور کوئی کام نہیں ہے, نہیں, یہ وہ افراد ہیں جب کبھی اسلامی امت یہ جو ہے مصیبتوں میں پھنستی ہے تو سینہ سپر یہ ہوتے ہیں. ہر مصیبت کا مقابلہ کرنے کے لیے مرد میدان یہ ہوتے ہیں, ہر ظالم کے ظلم کے سامنے سینہ سپر یہ ہوتے ہیں. یہ ان کی پہچان ہے. لیکن ابن جندب یہ بھی ابلیس کے نشانے پر ہیں. اتنے مقام پر پہنچ جانے کے بعد یہ مطمئن نہ ہو جائیں, مغرور نہ ہو جائیں, اب ہمارا کون کیا بگاڑ سکتا ہے. نہیں, شیطان انہیں بھی فریب دے سکتا ہے. لہذا اگر ایسی شخصیتیں فریب میں آ جائیں تو کوئی تعجب نہیں کرنا چاہیے, فلاں کیسے بیٹھ گئے. اکثر مسائل آتے ہیں سامنے میں, بھی فنا شخصیت, ہاں فنا شخصیت بھی اس مقام پر پہنچ کر کے, کیونکہ جال سب کے لیے پھیلا ہے. عبید اللہ ابن عباس, عبید اللہ ابن عباس کوئی معمولی شخصیت کا نام نہیں ہے. عبید اللہ ابن عباس مولا علی کے گورنر تھے یمن میں, اور اتنے مولا کے جانسار, دو بیٹوں کی قربانی دے دی مگر ٹس مس نہیں ہوئے. یہ جو ہے بسر ابن ارتا کو بھیج کر کے معاویہ نے ان کی حکومت میں دہشت گردی کا وہ بازار گرم کر رکھا تھا. کہتا دو بچے عبید اللہ ابن عباس کے اس کے ہاتھ لگ گئے, دونوں بچوں کو دو ٹکڑوں میں چیر کر کے پھینک دیا اس نے. مگر یہی عبید اللہ ابن عباس اس مقام تک پہنچ جانے کے باوجود شیطان کا خطرہ ہے, ابلیس کا خطرہ ہے ان کے لیے, تھوڑا سا قیمت بڑھانے کی ضرورت ہے. عبید اللہ ابن عباس امام حسن جو ہیں, امام ہوئے ہیں, اپنی فوج کا سپہ سالار ان کو بنایا گیا. عبید اللہ ابن عباس امام حسن کی فوج کے سپہ سالار ہیں. یہی عبید اللہ ابن عباس جس نے اپنی دو بیٹوں کی قربانی دے دی تھی اور معاویہ کے ہاتھ نہ بکا, امام حسن کے زمانے میں 1,000,000 درہم لے کر کے بک گیا. صلح امام حسن میں عبید اللہ ابن عباس کے خیانت کا بہت بڑا ہاتھ ہے, بہت بڑا ہاتھ ہے. 4,000 فوج اپنے ہمراہ لے کر کے معاویہ سے مل گئے. اب 1,000,000 درہم ان کو ملا اور بقیہ جو افراد تھے ان کو بھی اپنے ایمان کے لحاظ سے اور اپنے عہدے کے لحاظ سے. امام فرماتے ہیں یہاں تک بھی خطرہ موجود ہے, مولا پھر بچے کیسے, بچے کیسے. پہلے بات تو میں یہ عرض کر دوں, شیطان کا کام صرف یہ جو ہے وسوسے ڈالنا ہے اور بس. شیطان کسی انسان کو گناہ پر جو ہے مجبور نہیں کر سکتا, یاد رکھیں شیطان کا کام اس سے زیادہ نہیں ہے. اگرچہ ہم لوگ ہمیشہ سارا الزام شیطانی پہ ڈال دیتے ہیں, گناہ ہم کرتے ہیں, بہکتے ہم ہیں, نقشے ہماری طرف سے ہیں, اور سارا الزام کس کے اوپر, شیطان مردود نے یہ کام کرا. یقیناً وہ مردود ہے, یقیناً اس نے ایک قدم اٹھایا, ایک قدم اس نے اٹھایا, 4 قدم ہم آگے بڑھے. ہمارے بس میں ہے کہ ہم شیطان کو ٹھکرا سکتے ہیں. چنانچہ جب قیامت کا دن ہوگا, قرآن نے اس کو نقل کیا پورا, شیطان کی جو ہے گفتگو, انسان اور شیطان کی گفتگو کو قیامت میں نقل کیا ہے. کہ اب قیامت کا دن ہوگا اور سارے فیصلے ہو جائیں گے, جہنمیوں کو اپنے کالے کرتوت کی بنا پر جب جہنم کی سزا سنا دی جائے گی, اب ان کی آنکھیں کھلیں گی اور وہ کہیں گے کہ اس کمبخت کی بنا کے اوپر مجھے جہنم میں جانا پڑ رہا, یہ سبب بنا, یہ نہ ہوتا تو ہم جنت میں جائیں. اس وقت شیطان کھڑے ہو کر کے اپنا دفاع کرے گا, ڈیفنس کرے گا. آہستہ بولو. وقال الشیطان لما قضی الامر, जब सारे फैसले हो चुकेंगे तब शैतान खड़े होकर के दफा करेगा, मेरी क्या गलती थी। इन्नल्लाहा वअदकुम वअदल हक ववअदतुकुम फअखलफतुकुम। देखो मामला साफ साफ ये है, एक वादा तुमसे अल्लाह ने किया था, उसका वादा पर हक था। अल्लाह ने कहा था देखो गीबत मत करना, देखो झूठ ना बोलना, देखो तोहमत ना लगाना, देखो कभी जालिमों की चौखट के ऊपर अपनी जमीनों को मत झुकाना, कभी जालिमों की मधोसना न करना, कभी जालिमों के हमराह न रहना, देखो कभी मजलूमों को तन्हा मत छोड़ना, देखो हक बयानी से कभी बाज ना आना। अगर तुम हक का साथ दोगे, अगर तुम बातिल से दूर रहोगे, अगर तुम जालिमों के चौखट से दूर रहोगे, तुम्हारे लिए बहिश्ते बरी हैं, तुम्हारे लिए अपने रास्ते हम खोल देंगे, तुम्हारा हम साथ देंगे, हम तुम्हारी जो है मदद करेंगे। ये खुदा का वादा था, खुदा का वादा सच्चा था। इन्नल्लाहा वअदकुम वअदल हक, अल्लाह ने सच्चा वादा, एक वादा हमने भी किया था, वअदतुकुम एक वादा हमने भी किया था। अरे मियां क्या मजलूमों के पीछे पड़े हो, चलो जालिमों के चौखट में, देखते नहीं हो वहां क्या है, हुसैन के पास कहां जा रहे हो, वहां तो पीने को पानी भी नहीं है, चलो मेरे साथ के पास चलो, बेहतरीन खाना मिल रहा है, बेहतरीन गजाएं मिल रही हैं, सारी सहूलतें हैं, ओहदा है, मनसब है, हथियार है, असलहा है, फौज है, सारी चीजें हैं, वहां कहां जा रहे हो। अगर तुम हुसैन की तरफ जाओगे तुम्हें कुछ नहीं मिलेगा, क़यामत तो पता नहीं कि क्या होगा क्या नहीं होगा, किसने जन्नत देखा। उधार के लिए तुम नक्द को छोड़ोगे, नक्द का सौदा करो, उधार को छोड़ो। मेरा एक वादा था कि अगर तुमने हक को छोड़ दिया तो तुम कामयाब रहोगे, खुदा का वादा था कि अगर तुमने बातिल को छोड़ करके हक को अपना लिया तो तुम कामयाब हो। खुदा का वादा झूठा था मेरा, खुदा का वादा सच्चा था मेरा वादा झूठा था, ये तुम भी जानते थे, तुमको भी पता था, तुमको खुदा ने बता दिया था कि इब्लीस तुम्हारा दुश्मन है। तुम्हारे सामने तो हमने सिर्फ एक रास्ता तुम्हारे सामने रखा था, और अगर एक ही रास्ता होता तो तुम कह सकते थे बारे लहा हमारे सामने तो एक ही रास्ता था, शैतान का रास्ता, दूसरा रास्ता था ही नहीं। नहीं, हमारा रास्ता भी था, अल्लाह का रास्ता भी था, शैतान का भी रास्ता है, रहमान का भी रास्ता है। तुमने रहमान के रास्ते को ठुकरा करके शैतान के रास्ते को अपना लिया। फला तलूमूनी लूमू अनफुसकुम फलूमू अनफुसकुम फला तलूमूनी। अगर तुम्हें लानत भेजने का शौक ही है तो अपने ऊपर लानत भेजो, मुझ पे लानत ना भेजो। मैंने को तुम्हारे हाथ बांध रखे थे, मैंने एक रास्ता तुम्हारे सामने फकत रखा था, पेश किया था रास्ता। तो शैतान का, शैतान हमें ये जो है गुनाह पर मजबूर नहीं कर सकता है, उसकी हद कहां तक है, उसकी हद सिर्फ इतनी है कि वो जो है ये जो है वसवसे पैदा कर सकता है। मुख्तलिफ शक्लों में आता है शैतान, कभी दोस्त की शक्ल में, कभी ये जो है शौहर की शक्ल में, बीवी की शक्ल में, बच्चों की शक्ल में, माँ बाप की शक्ल में, औलाद की शक्ल में, मुख्तलिफ शक्लों में आता है। अब ये इंसान की जिम्मेदारी को भाप सके कि ये शैतानी आवाज है या रहमानी आवाज है, ये तो हमारी जिम्मेदारी, उसे परखें, उसे देखें, कैसे परखें, कैसे जांचें, उसका तरीका क्या है, उसका तरीका इमाम बयान कर रहे हैं। लकद नसबा इब्लीस हबाइलहु फी दार लहु, उसके पास फरमाते हैं तरीका क्या है, यबन जुंदब हक्कन अला कुल मुस्लिमिन यअरिफुना أن يعرض عمله على نفسه في كل يوم وليلة। शैतान के जाल से आजाद रहने का बेहतरीन रास्ता यह है इब्ने जुंदब, हर वो मुसलमान जिसके दिल में हमारी मारिफत है, हर वो मुसलमान जो हमें पहचानता है, हर वो मुसलमान जिसके दिल में हमारी मोहब्बत है। हर मुसलमान से खिताब नहीं है, वो मुसलमान जो हमारी मोहब्बत का दम भरता है, वो मुसलमान जिसे हमारी मारिफत है, वो मुसलमान जो हमारी तालीमात से आशना है, उसके ऊपर उसकी जिम्मेदारी है, उसका फरीजा है कि हर सुबह शाम, दिन में दो मरतबा, सुबह शाम अपना नामे आमाल अपने सामने पेश करे। आज हमने क्या किया, دو مرتبہ دن میں دو مرتبہ اپنے نامے اعمال کا جائزہ لے کہ ہم نے آج کون سا عمل کیا, کیا وہ کام کیا ہے جس سے جو شیطان کی دعوت ہے یا وہ کام کیا ہے جو رحمان کی دعوت ہے. فَيُحَاسِبَ نَفْسَهُ, اپنا حساب خود لے. اللہ نے انسان کو وہ صلاحیت دی ہے کہ جو اپنا حساب لے سکتا ہے. دوسروں کا حساب لینا تو آسان ہوتا ہے نا, اپنا حساب لینا تم نے کیا کیا, فلاں نے یہ کیا فلاں نے یہ کیا, کہنا تو بڑا آسان ہے جو عام طور سے ہمارے ہوتا ہے. ہمیں ہمیشہ دوسروں کے ہی گناہ نظر آتے ہیں, اپنے گناہ نظر نہیں آتے ہیں. مثل مشہور ہے نا کہ دوسرے کی آنکھ کا تنکا بھی نظر آ جاتا اور اپنا شہتیر نظر نہیں آتا. بالکل برعکس ہے جو ہمارے ہاں طریقہ ہے کہ ہم دوسروں کا حساب لیتے ہیں کہ فلاں وہابی ہے, فلاں بے دین ہے, فلاں گنہگار ہے, فلاں زاداری کے خلاف ہے, فلاں 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 فلاں. کبھی اپنے بھی گریبان میں جھانک کے دیکھا کہ تم کیا ہو؟ امام فرماتے ہیں جو ہمارا چاہنے والا ہے وہ مسلمان, جس کے دل میں ہمارا عرفان ہے, ہماری معرفت ہے, ہماری محبت ہے جس کے دل میں, اس پر واجب ہے, فرض ہے کہ دن میں دو مرتبہ اپنا حساب لے, اپنا جائزہ لے کہ تم نے کیا کیا آج. اپنا جائزہ لیا, اپنا حساب لیا, حساب لینے کے بعد پتا چلا کہ فَإِن رَآ حَسَنَةً, اگر نام اعمال میں اچھائیاں نظر آئیں. جی صبح سو کر کے اٹھے تھے, کیا کیا جی صبح سو کر کے اٹھے تھے, نماز پڑھا, نماز کے بعد تلاوت قرآن کی, تھوڑی دعائیں پڑھی, اس کے بعد پڑوس میں ایک صاحب بیمار تھے ان کی عیادت کے لیے گئے, ایک بیوہ رہتی تھی اس کو کوئی پوچھنے والا نہیں تھا, یتیم بچے تھے اس کے یہاں کوئی نہیں تھا, جتنا ہم سے ہو سکتا تھا اس کی مدد کیا, فلاں بیمار کو اسپتال پہنچایا, اس کے بعد جاب گئے, جاب کیا اپنی بال بچوں کے لیے, یہ جو ہے رزق حلال کمایا, نماز ظہر کا وقت ہو گیا نماز ظہر پڑھی, اس کے بعد پھر کام میں اپنے جو ہے مصروف ہو گئے, کھانا کا ٹائم آیا, کھانا کھایا, گھر واپس آئے, بغرے وشا کی نماز پڑھی, پھر پتا چلا کہ پڑوس میں کسی کو کوئی ضرورت تھی اس کے یہاں گئے, کوئی مومن کسی یہ جو ہے مشکل کے اندر پھنس گیا ہے, فلاں محفل میں گئے تھے, فلاں مجلس میں گئے تھے, مومن کے اوپر تہمت لگائی جاتی تھی, میں کھڑا ہو کر کے میں نے اس کا دفاع کیا. یہ سب کیا ہے؟ سب نیکیاں ہیں نا, یہ سب نیکیاں ہیں. فَإِن رَآ حَسَنَةً, اگر نامِ اعمال میں نیکیاں نظر آئیں, یعنی ہم نے وہ راستہ اپنایا جو اللہ کا راستہ تھا, شیطان کے راستے پہ نہیں چلے, استدعد منہا, تو وہی رک نہ جائے. جو پانی ٹھہر جاتا ہے وہ پانی سڑ جاتا ہے, پانی کو جاری رہنا چاہیے نا. استدعد منہا, تو پہلے خدا کا شکر ادا کرے کہ اس نے توفیق کے عمل عطا کی, اور اس کے بعد کل مزید کرنے کا ارادہ. آج 10 نیکیاں کی تھی, کل 11 کریں گے, 12 کریں گے, 15 نیکیاں کریں گے. بہت سارے چیزیں ہوتی ہیں جو ہم پر فرض نہیں ہیں, ہمارے فرائض میں شامل نہیں ہے, لیکن نیکیوں میں شامل ہے. بہت ساری چیزیں اگر بیان کرنا شروع کریں گے تو وقت نکل جائے گا, بہت ساری چیزیں ایسی ہیں. استدعد میں, وَإِن رَآ سَيِّئَةً, اور اگر خدا نہ خواستہ نامِ اعمال کو دیکھا تو کچھ غلطیاں نظر آ گئیں, کچھ خطائیں نظر آ گئیں, کچھ لغزشیں نظر آ گئیں, وہ کام کیا جو نہیں کرنا چاہیے تھا. وَإِن رَآ سَيِّئَةً, خدا نخواستہ اگر اس میں لغزشیں نظر آ گئیں, خطائیں گناہ اگر نظر آ گیا, استغفر منہا, تو استغفار پہلے ہی مرحلے میں انبار نہ ہونے دے گناہوں کو. ذرا سا اگر راستے سے ہٹے ہیں, اگر فوراً ہم نے چیک کر لیا اپنے کو, گاڑی میں جا رہے ہیں, اگر جی پی ایس پہ نگاہ ہے, چلا رہا ہے جی پی ایس غلط راستے پہ جا رہے ہو بھائی, غلط راستے پہ جا رہے ہو, فوراً اگر اپنے راستے کو ٹھیک کر لیں, کریکشن کر لیں, تو امید ہے نا کہ مندر تک پہنچ جائیں گے. اور اگر اس کی بات کو سنا ہی نہیں, چلے جا رہے ہیں, چلے جا رہے ہیں, چلے, جو ذرا سا انحراف آہستہ آہستہ اتنا انحراف ہو گیا کہ دوبارہ واپسی بھی ممکن نہ رہی, پیٹرول ہی ختم ہو گیا, گاڑی پنچر ہو گئی, اب تو واپسی کا امکان بھی ختم ہو گیا. استغفار ملا وہیں کے اوپر, اپنے نام اعمال کا جائزہ لیں, ہم نے اپنی ذمہ داریوں کو انجام دیا یا نہیں دیا, ڈیوٹیز کو اپنے انجام دیا نہیں دیا. ڈیوٹیز ہماری کیا ہیں پہلے تو ہمیں یہی جاننا پڑے گا نا, کہ کیا ہماری ڈیوٹیز ہیں, کیا چیز ہم پر. دیکھیے بہت ساری چیزیں ہوتی ہیں کہ ہم لوگوں کی توجہ نہیں ہوتی اس کے اوپر, بعض دفعہ ہم گناہ کرتے ہیں بے توجہ ہی کی بنا پر, عدم توجہ کی بنا پر ہم گناہ کا ارتکاب کر بیٹھتے ہیں. اگر توجہ ہوتی تو وہ گناہ کبھی نہ کرتے. مومن ہے نا, اہل بیت کے چاہنے والے, گناہ توجہ. اچھا یہ بھی واجب تھا, یہ تو مجھے پتہ ہی نہیں تھا, یہ بھی حرام تھا. فلاں چیز حرام ہے, میں آپ کو واقعہ سناؤں, بڑا حیرت کریں گے آپ. آذربائیجان وہ علاقہ جو پہلے یہ جو ہے روس کے قبضے میں تھا, ایران کا حصہ تھا, ہاں 70-75 سال روس کے قبضے میں رہا. اس کے بعد جب وہاں کی حکومت ٹوٹی تو آزاد ہوا. 75 سال کمیونسٹوں کے اقتدار میں رہنے کے بعد آذربائیجان کو آزادی ملی. پہلا رمضان جو ہے منایا جا رہا ہے آذربائیجان میں. کچھ مومنین تو بہرحال باقی رہ گئے تھے نا, ان مومنین نے اہتمام کیا, ایک عالم دین کو بلایا, ترکی زبان جاننے والے عالم دین, یہ جو ہے ترکیا کے رہنے والے وہاں کے, ان کو بلایا. چونکہ ایرانیوں سے تھوڑا سا ان کو کچھ رنجش تھی, تو ترکی والوں کو, ترک زبان کا بڑا وہاں کے اوپر وہ تھا, ان کو بلایا. ہمارے دوست سے اتفاقاً جو گئے تھے وہ کیا سنا رہے تھے. اب ظاہر سے بات ہے کوئی عالم دین کہیں جاتا ہے تو کس کے گھر میں ٹھہرتا ہے؟ ان لوگوں کے گھر میں ٹھہرتا ہے جن کو دین سے تھوڑا لگاؤ ہے, وہی تو ٹھہرائیں گے عالم کو اپنے گھر, ورنہ کون ٹھہرائے گا؟ گلی کو کون ٹھہرائے گا اپنے گھر؟ تو ان کے یہاں عام طور سے علماء ٹھہرتے ہیں جن کو مذہب سے اور لوگوں کے نسبت زیادہ لگاؤ ہوتا ہے, وہ کوشش کرتے ہیں عالم کو اپنے گھر ٹھہرانے کی, ان کے گھر میں قیام. افطار کا وقت آیا, دسترخوان جب یہ جو ہے لگا, جہاں اور ساری چیزیں ہیں دسترخوان پر, وہیں پر شراب کی بوتل بھی رکھی ہوئی ہے. وڈکا جو وہاں کی مشہور شراب ہے وہ بھی موجود ہے. عالم نے کہا یہ کہ کیا حضور آپ کے لیے خصوصی طور سے لائے؟ جی میرے لیے؟ جی انہوں نے بیان کرنا شروع, یہ عام نہیں ہے, بڑی خاص ہے, بہت اسپیشل ہے. ارے بھائی یہ حرام ہے. کیا بات کر رہے مولانا, مذاق مت کیجیے, وڈکا شراب حرام ہے؟ ان کا ہاں شراب حرام ہے. وہ تعجب سے دیکھ رہے ہیں, کہے کیا رہے ہیں, 75 سال کمیونسٹوں کی حکومت میں اتنی معمولی سی معرفت بھی ان سے چھین لی تھی کہ شراب حرام ہے. آج ہم لوگوں کو تعجب ہو رہا ہے کہ انہوں نے ایسا کیسے کہہ دیا. بہت سارے گناہ ہمارے درمیان بھی ہیں, میں ان کا نام نہیں لینا چاہتا, جو کہ ہمارے انداز ہی نہیں کہ میں کسی کو یہ جو ہے شرمندہ کروں. بہت سے گناہ ہمارے درمیان بھی ہیں, کس طرح سے رائج ہے کسی سے کہیے جو تعجب کرتے ہیں, کیا یہ بھی اسلام میں حرام ہے؟ ہم نے تو نہیں سنا تھا یہ اسلام میں بھی حرام ہے, ہم تو نہیں جانتے تھے. تو پہلی ذمہ داری ہماری یہ ہے کہ پہچانے کہ حرام کیا ہے, حلال کیا ہے. ہم نے واجبات کے نام پر چند عبادتوں کے نام سن رکھا ہے, نماز واجب, روزہ واجب, پانچ چیز واجب ہے, چند چیزیں ہیں اور چند جو ہے چند عدد گناہ ہیں جو ہماری نگاہوں میں گناہ ہیں. مثلا مومن کا دل دکھا دینا, یہ بھی کوئی گناہ ہوا؟ کسی مومن کی توہین کر دینا, اس کو یہ جو ہے ذلیل کر دینا, یہ بھی کوئی گناہ ہوا؟ گھر کے اندر بد اخلاقی سے پیش آنا, یہ بھی کوئی مایوب بات ہے؟ مرد تو ہے ہی وہ جو کہ بیوی کو دبا کے رکھے, مرد مرد نہیں ہوا بھائی, یہ بھی کوئی چیز ہے؟ بس سنیے کیا چیز ہے. سعد ابن معاذ پیغمبر کے ایک بڑے عظیم شان صحابی ہیں, سعد ابن معاذ کا انتقال ہو گیا, رسول خدا ان کے تشییع جنازہ میں شامل, ہاں اپنے گناہوں کو معاف کروانے کی امید میں کربلا میں دفن کروانے کی بات کرتے ہیں نا, یقیناً اس کی فضیلت اور اہمیت ہے. سنیں, سعد ابن معاذ کے جنازے میں رسول خدا شامل ہیں, اپنے ہاتھوں سے رسول خدا نے انہیں قبر میں اتارا, لحد کو اپنے ہاتھوں سے رسول خدا نے چنا. ساری برکتیں تو شامل ہو گئی نا, ساری برکتیں. ہم تو اس امید میں تھوڑی سی خاک شفا اگر ہمارے ساتھ چلی جائے تو ہماری بخشش کا سہارا ہے. اب اس سے بڑی چیز کیا ہو سکتی ہے؟ دفن کر دیے گئے, قبر ڈھانپ دی گئی, سعد کی ماں سارا منظر دیکھ رہی تھی. ایک دفعہ سعد کی قبر کو خطاب کر کے کہتی ہیں, حنین لکا بالجنہ یا سعد, اے سعد تمہیں جنت مبارک. جنت میں کوئی شک و شبہ تو رہ نہیں گیا نا, سعد خود بھی پرہیزگار آدمی تھے, عبادت گزار تھے, پیغمبر کے اچھے صحابیوں میں شمار ان کا ہوتا تھا, اور اس کے ساتھ مزید رسول کی برکتیں اپنے ہاتھوں سے دفن کیا ہے انہوں نے. حنین لکا بالجنت یا سعد, اے سعد تمہیں جنت مبارک ہو. پیغمبر نے ان کی ماں کو خطاب کیا, یا امہ سعد لا تجزمی, اتنی یقین سے کیسے کہہ رہی ہو جنت کو؟ اسی وقت فشار قبر میں مبتلا ہے سعد. یا رسول اللہ کیا کر دیا انہوں نے, کیا کر دیا؟ کانا سیء الخلق فی اہلہ, گھر والوں کے ساتھ ان کا اخلاق اچھا نہیں تھا. آدمی تو مومن تھے, نماز روزہ یہ سب کچھ کرتے تھے, لیکن گھر کے اندر بیوی کے ساتھ بڑا برتاؤ, مارتے پیٹتے نہیں تھے, ڈنڈا نہیں چلاتے تھے, ڈنڈا صحیح وہ بات نہیں کرتے تھے, ٹھیک سے بات نہیں کرتے تھے. کھانا لا کے بیوی نے رکھ دیا, کھا گیا, اچھا کیسا تھا؟ ہاں ٹھیک تھا, کھانا کھائیں گے, ہاں رکھ دو. یہ ہے سیء الخلق, یہ بھی گناہ کو چیز ہے, یہ اس کا بھی خمیازہ بھگتنا پڑے گا ہمیں. پیغمبر فرماتے ہیں کانا سیء الخلق فی اہلہ, اس وقت سعد ابن معاذ جو ہے فشار قبر میں مبتلا ہیں. کیوں مبتلا ہے فشار قبر میں؟ اس لیے کہ گھر میں ان کا برتاؤ اچھا نہیں تھا. البتہ جس طرح سے شوہر کے لیے ہے کہ اپنی بیوی کے ساتھ اس نے اخلاق سے پیش آئے, ویسے ہی بیوی کی ذمہ داری ہے کہ شوہر سے اس نے اخلاق سے پیش, دونوں کی ذمہ داری ہے, یہ طرفہ معاملہ نہیں ہے. یہ جو ہے فیمنزم کی بات نہیں کر رہا ہوں, دونوں کی ذمہ داری ہے, ایک مومن کی دوسرے مومن کے ساتھ ذمہ داری یہ ہے کہ اس نے اخلاق سے پیش آئے. پیغمبر فرماتے انی بعثتو لأتمم مکارم الاخلاق, اللہ نے ہمیں اخلاقی اقدار کو پائے تکمیل تک پہنچانے کے لیے بھیجا, میں محاسن اخلاق کو پھیلانے کے لیے دنیا میں آیا ہوں. دونوں کی ذمہ داری یہ ہے, بہو کی ذمہ داری ہے کہ گھر میں آنے کے بعد اپنی ذمہ داریوں کو سمجھے, ساس کی ذمہ داری ہے, سسر کی ذمہ داری ہے کہ وہ اس کی اہمیت کو سمجھے, اسے کنیز نہ بنا لیں, لونڈی نہ بنا لیں, اسیر نہیں ہے آپ کے ہاتھوں میں. اس کو بھی ہے کہ بہرحال بوڑھے ساس سسر اگرچہ اس کے پر واجب نہیں ہے, واجبات میں شامل نہیں, لیکن بہرحال اسلام نے ترغیب کیا ہے, تشویق کیا ہے, شوق دلایا ہے, ثواب معین کیا ہے. ہم جب عام پڑوسیوں کی خدمت کر سکتے ہیں تو گھر میں رہنے والے ساس سسر کی نہیں کر سکتے ہیں, بوڑھے ماں باپ کی نہیں کر سکتے ہیں, بھائی بہن کی نہیں کر سکتے ہیں, شوہر کی خدمت نہیں کر سکتے, یا شوہر جو ہے بیوی کی خدمت نہیں کر سکتے ہیں. جی ہم کیوں کریں, ہم تو آزاد ہیں, ہم کسی کے غلام تو نہیں, ہم کسی کے نوکر تو نہیں ہیں. آفس میں کیسے نوکر بن جاتے ہیں؟ آفس میں نوکر بنتے ہیں نہیں بنتے, یس باس, ہر بات کے اوپر, یس باس. کس لیے؟ $500 کے لیے, $200 کے لیے, یہی تو ہے نا. $200 میں یس باس کہہ لیتے ہیں کیونکہ $200 ملنے والا ہے, $500 ملنے والا ہے, $1,000 ملنے والا ہے. $1,000 ہمیں نوکر بنانے کو تیار ہو جاتا ہے, خدا کی جانب سے دیا ہوا اجر و ثواب. اس کی اتنی قیمت نہیں ہے کہ ہمارے دل پر اگر بات ایک گرا سی گزر رہی ہے تو مجھے قبول کر لیں. خدا کی خاطر, ان کی خاطر نہیں, خدا کی خاطر. خدا نے کہا ہے کہ ہمارے بندوں کی خدمت کرو, ہم پر فرض تو نہیں تھا, ہم پر واجب تو نہیں تھا, لیکن خدا نے کہا تھا اگر تم خدمت کرو گے تمہیں یہ ثواب ہے, تمہیں یہ اجر ہے. پھر وہاں فرماتے ہیں کہ اپنا حساب لو, اپنا جائزہ لو, دیکھو کہ تم کس منزل پہ ہو, دیکھو کہ تم کیا کر رہے ہو اس وقت. ان را حسنتا استداد منہا و ان را سیئتا استغفر منہا, اسی دن استغفار کرے, بعد میں نہیں. اور استغفار بھی کیسا استغفار, استغفار کہتے کسے ہیں؟ ہم لوگوں نے استغفار کا معنی کیا سمجھا ہے؟ کان پکڑ کے دو چار تھپڑ دو پہ مار دیا, استغفر اللہ ربی اللہ تو کہہ جائے, اور اگر نہیں زیادہ ہوا تو خوب گاڑی قرآت کے ساتھ استغفر اللہ ربی اللہ تو کہہ جائے. استغفار اور یہ جو ہے استفراغ ایک ہی ہو جاتا ہے, حلق سے نکال دیا, ہو گیا استغفار, گناہ سارے ماں چبے کر رہنے دو, 70 دفعہ پڑھیں گے استغفر اللہ, سارے گناہ معاف ہو جائیں گے, یہی استغفار ہے. یہ استغفار نہیں ہے, ایسے ہی استغفار ایک صاحب فرما رہے تھے مولا جی کے پاس بیٹھے ہوئے, بڑی گاڑی کر آج کے ساتھ استغفر اللہ ربی بازو بیلے, مولا نے خطاب کر کے کہا سکلت کا امک اتدری من استغفار, تیری ماں تیرے ماتم میں بیٹھے تو جانتا بھی ہے کہ استغفار ہے کیا. استغفار درجۃ العلیین, استغفار اللہ کے بلند مرتبہ بندوں کا درجہ ہے. یہ ہر کسی کو توفیق بھی نہیں ملتی ہے استغفار کی. تجھے پتا ہے استغفار کیا ہے؟ تجھے سمجھا بھی ہے استغفار کو؟ مولا کیا ہے استغفار؟ مولا فرماتے ہوا اسم واقع علی ستت معانی. استغفار ہے کیا جو ہمیں شیطان کے جال سے بچا دیے والا استغفار تو اور شیطان کے جال میں پھنسا دیتا ہے جو ہم کو محفوظ کر سکتا ہے شیطان کے جال سے. ہوا اسم واقع علی ستت معانی. استغفار ایک ایسا اسم ہے جس کے چھ اراکین ہیں, چھ یہ جو ہے مرحلے ہیں, چھ ستون ہیں. البتہ اس میں سے دو وہ ہے جس سے حقیقت توبہ تشکیل پاتی ہے, اور دو وہ ہے جو شرط قبولی توبہ ہے, اور دو وہ ہے جو شرط کمال توبہ ہے. کمال توبہ جو ہے کہ کمال توبہ کے بھی اپنے آثار ہیں کہ شاید اس کو کل بیان کروں گا, وقت نہیں رہ جائے گا آج. میں انہیں چھ چیزوں کو آپ کی خدمت میں عرض کر لوں. فرماتے ہیں اولھا الندم علی ما مضی. استغفار کی حقیقت جس سے تشکیل کے اس کے بغیر توبہ توبہ ہی نہیں ہے, وہ یہ ہے پشیمانی, شرمندگی جو اب تک کر چکی ہے. ندامت, ندامت کا تعلق زبان سے نہیں ہوتا ہے, دل سے. دل پشیمان ہو کہ ہم نے یہ کام کیوں کیا, فلاں مومن کی توہین کیوں کی, فلاں کی غیبت کیوں کی, فلاں پہ تہمت کیوں لگایا, فلاں کو تکلیف کیوں پہنچائی, فلاں کو اذیت کیوں دی ہم نے, ہو گئی غلطی, غلطی ہو گئی, وہ پشیمان ہیں, ناتم ہیں. ندامت ہم لوگوں کو دنیا کی امور میں ہوتی ہے نا, ہر ایک کو اندازہ ہے کہ پشیمانی کا کیا مطلب ہوتا ہے, کیسے پشیمانی ہوتی ہے. کسی صاحب کے ساتھ کاروبار کر لیا ہم نے, لوگ منع کر رہے تھے کہ آدمی اچھا نہیں ہے, اس کے ساتھ بزنس مت کرو, مگر ہم نہیں مانے, اس کے فریب میں آ گئے, لاکھ دو لاکھ ڈالر اس کو دے دیا, ڈوب گیا. اب اس کے بعد کیا ہوتا ہے؟ شرمندگی, پشیمانی, ندامت. کیوں نہیں ہم نے لوگوں کی, اے کاش لوگوں کی بات مان لیا ہوتا, اے کاش اس کمبخت کے ساتھ ہم نے کاروبار نہ کیا ہوتا, سارا سرمایہ ہمارا ڈوب گیا. کیسی ہوتی ہے بے چینی؟ پشیمانی اسے کہتے ہیں. اولھا الندم علی ما مضی, جو گناہ ہو چکا ہے, جو لغزشیں ہو گئی ہیں, جو خطائیں ہو گئی ہیں, اس پر شرمندگی کا احساس, ندامت کا احساس, پہلی چیز. والثانی العزم علی ترک العود الیہ ابدا. پکا ارادہ, عزم, پکا ارادہ, پختہ ارادہ کہ اب آج کے بعد سے ہرگز ہرگز وہ غلطی نہیں دہرائے گی. وہ نہیں کہ زبان سے استغفر اللہ دل میں ہے کل پھر کریں گے. شب قدر ہے, رسم ہے, 70 دفعہ استغفر اللہ تو کہہ دیں گے, لیکن جن جن لوگ جو کام کر چکے وہ کل پھر کرنا ہے ہمیں. وہ توبہ نہیں ہے, یہ جو ہے مذاق توبہ ہے, یہ خدا کا مذاق اڑانا, یہ خود گناہ ہے, یہ استغفار ہی گناہ ہے. العزم علی ترک العود الیہ ابدا, پختہ ارادہ کہ آئندہ ایسی حرکت نہیں کریں گے. بس یہ ہو گئی حقیقت توبہ. اب دو چیزیں ہیں جس سے توبہ قبول ہوتی ہے, کیونکہ آپ نے توبہ تو کر لیا, یہ جو ہے سوری تو آپ نے کہہ دیا, تو قبول بھی کرے جب نا, میں معاف کرنا, آپ نے کہہ دیا معاف کرنا, معاف کرنا نہ کرنا تو ہمارے اختیار میں ہے نا, ہم معاف کب کریں گے, خدا معاف کب کرے گا. دو چیزیں ہیں شرط قبولی ہے توبہ. وَالثَّالِثُ ان تُعَدِّي إِلَى الْمَخْلُوقِينَ حُقُوقَهُمْ حَتَّى تَلْقَ اللَّهَ يَوْمَ الْقِيَامَةِ أَمْ لَسْتَ لیس علیک تبعہ. گناہ دو طرح کے, کچھ گناہ وہ ہیں جو اللہ کے سلسلے میں, کچھ گناہ وہ ہیں جو اللہ کے بندوں کے سلسلے میں ہیں. اللہ کے بندوں کے جو حقوق تمہارے اوپر ہے, جو حقوق تم نے ضائع کیا ہے, کسی کی غیبت کی ہے, کسی پر تہمت لگایا ہے, کسی کی توہین کی ہے, کسی کا دل دکھایا ہے. شوہر دیکھے کہ ہم نے جو ہے بیوی کے سلسلے میں کیا کیا, بیوی دیکھے کہ ہم نے جو ہے وہ شوہر کے سلسلے میں کیا ہے, بہو دیکھے کہ ہم نے ساس سسر کے ساتھ کیا کیا ہے, ساس سسر دیکھے کہ ہم نے بہو کے ساتھ کیا کیا ہے, بھائی دیکھے ہم نے بھائی کے ساتھ کیا کیا, بیٹا دیکھے کہ ہم نے باپ کے ساتھ کیا کیا, پڑوسی دیکھے ہم نے پڑوسی کے ساتھ کیا کیا ہے, مالک کی جو ہے وہ یہ جو ہے نوکر کے ساتھ میں, نوکر نے مالک کے ساتھ میں کیا زیادتیاں کی ہیں. ان تؤدی الی المخلوقین حقوقہم, جو حقوق ہیں لوگوں کے آپ کی گردن پر انہیں پہلے ادا کر دیں. جس کا پیسہ مار کے بیٹھے ہیں استغفر اللہ کہنے سے معاف نہیں ہو جائے گا, आप लाख ना दी आइंदा नहीं छीनेंगे, आइंदा तो न छीनेंगे, छीन चुके हैं अब तक, वो वापस करो, उसे वापस करो। अब गीबत नहीं करेंगे, बहुत अच्छी बात है, जो गीबत कर चुके हैं उसका तो इजाला करो। मखलूकीन खुदा के जो हुकूक तुम्हारे ऊपर है उन्हें अदा करो, ताकि जब कयामत के दिन खुदा के पास पहुंचो तो सबूक दोष हो, सबूक बार पहुंचो, तुम्हारे गर्दन पर किसी का कोई हक मौजूद ना हो, क्योंकि वहां हक देना बहुत मुश्किल हो जाएगा। वक्त नहीं, मैं वहां की बात बताया था आपको भी, वहां बहुत मुश्किल हो जाएगा, यहां पर जितना हिसाब कर ले उतना ही बेहतर है। चौथे अंतामिदा इला कुल्ले फरीदतिन अलैका वयअतहा फतुअद्दी हक्कहा। कुछ अल्लाह के फराइज थे, नमाज उसने वाजिब की थी, रोजा वाजिब किया था, हज वाजिब किया था, अब तक नमाजें छोड़ते आए हैं, रोजे को छोड़ते आए हैं, अब उन्हें तौबा कर रहे हैं ना, आइंदा नमाज, आइंदा तो पढ़ेंगे, पीछे वाली नमाज का, पिछली नमाज का क्या होगा, आइंदा तो रोजा रखेंगे, पिछले रोजों का क्या हुआ, इस्तग़फार करना है अगर तो पहले उन रोजों को रखो, उन नमाजों को पढ़ो जो तुमसे छूट गई है नमाजें, उन नमाजों को अंजाम दे लो। जब लोगों के हुकूक को अदा कर दिया, सबसे पहले पशेमानी, पशेमानी के बाद पुख्ता इरादा कि अब ना करेंगे, उसके बाद अगर हुकूक को ना संभाली गर्दन पे उन्हें अदा कर दिया, जिसकी गीबत की थी उससे माफी मांग लिया, जिसमें तोहमत लगाई थी जिस तरीके से भी मुमकिन था, मसले को हल कर लिया हमने, जिनका हक हमारी गर्दनों पे था उन्हें अदा कर दिया, जो नमाजी थी उन्हें पढ़ लिया, जो रोजे थे उन्हें रख लिया, जो तौबा करेंगे इंशाअल्लाह खुदा हमारी तौबा को कबूल कर लेगा। उसके बाद पांचवी और छठी शर्त जो मौला बयान करते हैं वो कमाल तौबा है, शर्त कबूली है तौबा ने, उसे सुनकर के मायूस ना हो जाएंगे, अलबत्ता उसका अपना असर है, यहां तक तौबा इंशाअल्लाह कबूल हो गई। पांचवी चीज जो मौला फरमाते वल खामिस अंतअमदा इला लहम लदी नबता अला सुहत अन तुदीबहु बिल अहदान हत्ता यनशा बैनहुमा लहम जदीद। पांचवी शर्त यह है कि देखिए हमारे यहां हर वक्त कुछ सेल ये जो है मर जाते हैं और कुछ नए सेल बनते रहते हैं, कुछ अरसे के बाद हमारा पूरा बदन चेंज हो जाता है, पूरा बदन ये जो है बदल जाता है, जो 10 साल पहले था 5 साल पहले था वो आज नहीं है, मुकम्मल तौर से बदन जो है वो चेंज होता रहता है, ये जो है बदलता रहता है। जो गोश्त हमारे बदन में उगा है गुनाह के जमाने में, जिस जमाने में हम नमाज नहीं पढ़ते थे, जिस जमाने में रोजा नहीं रखते थे, जिस जमाने में गीबतें किया करते थे, जिस जमाने में तोहमतें लगाया करते थे, जिस जमाने में जालिमों की कासालेसी किया करते थे, उस जमाने में जो गोश्त बदन पे उगा है उसे गला दे गमो अंदोह के जरिए। गम इस बात का कि अफसोस जो उम्र खुदा ने हमें अपनी इताअत के लिए दी थी वो उम्र हमने नाफरमानी में बसर कर दी, इतना रंजो अंदोह इतना गम हो कि गम के बायस गोश्त पिघल जाए। क्या गम से गोश्त जो है पिघल जाता है? हां पिघल जाता है। नहीं देखा है उस मां को जिसका जवान बेटा मर जाता है, चंद महीनों के बाद देखिए पहचान में नहीं आती, ये वही मां है, पहले तो माशाल्लाह बहुत तंदुरुस्त, ये सूख के कांटा कैसे हो गई? कहा बेटे के गम ने उसे पिघला दिया, घुल गई मां। गम काहे का गम कि बेटा हमसे छूट गया। अरे बेटे के गम से ज्यादा इस बात का गम हो कि हमारी वो कीमती जिंदगी जो अल्लाह की इताअत में सर्फ हो सकती थी वो गुनाहों की नजर हो गई। आई अफसोस, क्योंकि गलतियां ही ना माफ हो गई हैं, जो जमाने में हम सवाब कमा सकते थे वो तो हमें नहीं मिले हैं। छठी चीज मौला फरमाते हैं अंतुजीका जसद का अलम ताहा कमा अजकतहु हलावत अल मासिया। बस आखिरी बात, उसके बाद है मैं तमाम। जब इंसान ये जो गुनाह करता है अल्लाह की नाफरमानी करता है, हमारे पास दो चीजें जिस्म और रूह है, जब हम गुनाह करते हैं तो मजा जिस्म को आता है, हर गुनाह में जिस्म के लिए मजा है। माह रमजान आ गया, कुछ लोग रोजा रख रहे हैं कुछ लोग रोजा नहीं रख रहे हैं, जो रोजा रखते हैं उनको जिस्मानी तौर पर तकलीफ तो होती है ना, और जो नहीं रखते ये मजे ही मजे हैं। कड़ाके का जाड़ा पड़ रहा है, सर्दी हो रही है, सुबह सुबह उठते हैं, अर्ज किया यहां की बात नहीं कर रहा हूं, वहां जहां के ऊपर वाकई सर्दी पड़ती है, यहाँ तो घर में मालूम ही नहीं होता सर्दी है गर्मी है। बिस्तर से उठना, ठंडे पानी से ये जो है वजू करना तकलीफ दे है ना जिस्म के लिए, नींद को कुर्बान किया एक बात, सर्दी में ये जो है बिस्तर छोड़ा दूसरी बात, ठंडे पानी से वजू किया कांप रहे हैं, तो एतात में जिस्म को तकलीफ पहुंचती है। और मास्क और एक साहब उठे ही नहीं, सो रहे हैं लिहाफ में आराम से, तो ये जो है मजा आया ना उनको, मजा उनको आ गया, इन्हें तकलीफ हो रही है, उन्हें जो है मजा मिल रहा है, इनको तकलीफ उन्हें मजा। तो जब कभी इंसान इधर गुनाह करता है, मासियत करता है, जिस्म को जो है मजा मिलता है, जब अल्लाह की ताअत करता है जिस्म को तकलीफ होती है, ये पक्की बात है। हज करने जाएंगे जिस्म को तकलीफ होगी, रोजा रखेंगे जिस्म को तकलीफ तो होती है, नमाज के लिए उठेंगे सुबह से लेकर जिस्म को तकलीफ तो होगी, हराम खाना नहीं खाएंगे, फला जगह पे गए हराम खाना, हलाल खाना है नहीं, हराम खाना नहीं खाएंगे, नतीजे में तकलीफ तो होगी ना, भूख तो लगी है, भूख लिपट जाएगी, तकलीफ तो हो रही है बदन को, उन्होंने खा लिया मजा। तो जब कभी अल्लाह की नाफरमानी की जाती है जिस्म को जो है मजा मिलता है, और जब ताअत की जाती है जिस्म को तकलीफ होती है। मौला फरमाते हैं अगर तुम तौबा करना चाहते हो, कमाल तौबा यह है कि जिस तरह से जिस्म को नाफरमानी ये खुदा की हलावत का मजा मिला था, अब उसे इताअत खुदा की तकलीफ का मजा चखाओ। कल नमाज सुबह के लिए नहीं उठते थे, आज नमाज सुबह को तो उठेंगे, साथ में नमाज शब के लिए भी उठेंगे। कल 10 मिनट की नींद को कुर्बान नहीं करते थे, आज 1 घंटे की नींद को कुर्बान करेंगे। ये 6 चीजें हो गई, फाइंदा जाल एक तबूल अस्तग़फिरुल्लाह, अब कहो अस्तग़फिरुल्लाह। जब इंसान ऐसी तौबा कर लेता है तो ये वो मकाम है कि जहां लानतुल्लाह कहलाने वाला सलामुल्लाह अलैह का हकदार बन जाता है। कितना बड़ा इंकलाब आया था, कितना बड़ा समरा है, कल तक जिस हुर को लानतुल्लाह अलैह कहा जाता था, वो हुर तौबा करने के बाद आज सलामुल्लाह अलैह का हकदार हो गया। जिस तरह से हबीब को सलाम करते हैं वैसे ही तो हुर को सलाम करते हैं, जिस तरह से हबीब को सलाम करते हैं वैसे ही, कोई फर्क है क्यों? हुर ने कमाल तौबा हासिल किया, नदामत भी है, शर्मिंदगी भी है, अज़्म भी है, हक भी अदा किया है, उसके बाद इस हद तक नफ्स, कल तक तू हमारे साथ के यहां आराम कर रहा था, आज चल हुसैन की तरफ चल जहां पीने को पानी भी नहीं है, और यही नहीं अपने खून में गर्क हो जाए। कहां से सफर शुरू हुआ है उनका और कहां हुर पहुंचे हैं, इसी हकीकी तौबा के बाइस, हकीकी इस्तग़फ़ार के बाइस हुर ने अपना मुआज़ा ये जो है मुहासिबा किया ना हुर ने, वरना आलम यह था कि जब इमाम हुसैन आगे बढ़ रहे हैं तो नजाम फरस पे हुर ने हाथ डाल दिया था ना, आप आगे नहीं जा सकते। इमाम ने क्या कहा, हुर तेरी माँ तेरे मातम में बैठे तेरी ये मजाल। हुर ने पलट के जवाब क्या दिया था, मौला आपने तो मेरी माँ का नाम ले लिया, मौला मैं क्या करूं, मैं आपकी माँ का नाम किस तरह से लू, आपकी माँ तो अजीम बीवी है जिसका नाम बगैर वुज़ू ज़बान पे लाया नहीं जा सकता है। अज़रुकुम अल्लाह, इमाम के दहन से निकले हुए जुमले है ना, मासूम के दहन से निकले हुए जुमले हिकमत में डूबे हुए जुमले होते हैं। इमाम ने शायद हुर की माँ का नाम इसलिए लिया था कि हुर के दिलों में अपनी माँ का तसव्वुर बेदार कर दे, हुर तो किसके मुकाबले में खड़ा हुआ है, तेरे मुकाबले में फातिमा का लख्त जिगर खड़ा है। और हुसैन अपने इस मिशन में कामयाब हो गए, हुर के दिल पे चोट लगी हुई है, यहां तक कि जब आशूर की शब आई है, जब आशूर की शब आ गई है और हुर को जब यकीन हो गया कल जंग होने वाली है, अब हुर अपने आमाल का हिसाब कर रहा है, अपने आमाल का जायजा ले, हुर तू किसकी दावत पे जा रहा है, रहमान की दावत पे लब्बे कह रहा है या शैतान की दावत पे, एक तरफ यजीद है दूसरी तरफ रसूल का नवासा हुसैन है, तो किसकी तरफ जा रहा है। और बेचैनी से खेमे में टहल रहा, हिसाब कर रहा है ना अपना, बेचैनी है, बेचैनी से खेमे में टहल रहा है कि एक दफा हुर के गुलाम ने एहसास किया कि शायद मेरा आका प्यासा है। कूजे में पानी लेकर के हुर के पास आया है, हुर को कूजा थमाया। गुलाम कहता है हुर ने पानी को एक दफा देखा, देखने के बाद पानी पिए बगैर जमीन पर फेंक दिया। अब बकातिल में ये तो नहीं मिलता है कि हुर को उस पानी में क्या नजर आ गया था, जिसकी बिना पर हुर ने पानी पीने के बजाय जमीन पर फेंक दिया। लेकिन मेरा तसव्वुर ये कह सकता है शायद हुर को उस पानी में हुसैन के बिलखते हुए बच्चों की तस्वीरें नजर आ गई। हुर तो पानी पी रहा है और हम प्यास से हलाक हो रहे हैं। भाई ने भी मंजर देख, जब उसके गुलाम ने मंजर देखा, गया हुर के भाई के पास जाके कहा कि आज मैं तुम्हारे भाई का अजब आलम देख रहा हूँ, इस तराब और बेचैनी के साथ घर खेमे में टहल रहे हैं, मैंने पानी पेश किया, पानी पीने के बजाय जमीन पर फेंक दिया। हुर का भाई आया, आने के बाद कहता भैया ये मैं क्या सुन रहा हूँ, ये इस्तराब, ये बेचैनी, ये परेशानी किस लिए? अजीदो बात सवालात वो होते इनका जवाब लफ्जों में देना मुमकिन नहीं होता है। हुर ने भाई का हाथ पकड़ा, खेमे से बाहर निकला और जाके हुसैन के खेमों के पीछे खड़ा हो गया। कहा भैया तुम ये जानना चाहते हो कि मैं इतना बेचैन क्यों हूँ, मेरे इस्तराब की वजह क्या है, मेरी परेशानी का सबब क्या है? भैया गौर से सुनो, तुम्हें अपना जवाब मिल जाएगा। अब जो हुर के भाई ने गौर से सुना, हुर ने पूछा क्या कोई आवाज तुम्हारे कानों में आ रही है? कहा भैया एक आवाज बार बार मेरे कानों से टकरा रही है, हुसैन के खेमे में नन्हे नन्हे बच्चों की अलताश, हाय प्यास की आवाजें मेरे कानों तक आ रही हैं। भैया इन्हें पहचानते हो ये कौन है? ये वही है ना जब हमारा पूरा लश्कर प्यास से हलाक हो रहा, इन्होंने अपना सारा पानी हमें पिला दिया। अरे सिर्फ इंसानों ही को नहीं पिलाया, हमारे जानवरों तक को पानी पिलाया। भैया ये कहाँ का इंसाफ है, आज हमारे जानवर तक पानी पी रहे हैं, रसूल का नवासा, उसके नन्हे नन्हे बच्चे प्यास से हलाक हो रहे हैं। अजरकुम अल्लाह, शबे आशूर तमाम हुई, सुबह आशूर नमुदार हो गई। अब वो वक्त आया है जब हुर को फैसला करना है, अपनी तौबा को हकीकी तौबा में तब्दील करना है। हुर ने अपने बेटे से कहा बेटा मैंने फैसला कर लिया है, मैं तो आका की खिदमत में जा रहा हूँ। हुर और उसका बेटा दोनों ही उम्र सात की फौज से आहिस्ता आहिस्ता दूर होते हैं। जब एक हद तक आगे बढ़ गए, वहां पहुंच करके हुर ने कहा देखिये तौबा से तब्दीली कैसे आ जाती है, मेरे लाल मेरी आंखों पे पट्टी बांध दो, मेरे लाल मेरे हाथों को बांध दो। क्यों बाबा? का बेटा अब इन आंखों में हुसैन से आंख मिलाने की ताब नहीं है। बेटा इन्हीं हाथों से तो मैंने लजा में फरस से हुसैन पे हाथ डाला था। हुर की आंख में पट्टी बंधी, हाथों को बांधा गया। बाप बेटे चले, इधर से हुर और उसका बेटा चला। उधर जब हुसैन की निगाहें हुर पर पड़ी, मिजाज शिनास निगाहे इमामत पहचान गई, अब ये वो हुर नहीं है, ये बदला हुआ हुर आ रहा है, तौबा किया हुआ हुर आ रहा है। एक दफा हुसैन कहते भैया अब्बास, मेरे लाल अली अकबर, मेरी जान कासिम, आगे बढ़ो, अरे मेहमान आ रहा है, मेहमान के इस्तेमाल के लिए चलो। उधर से अब्बास चले, अली अकबर चले, कासिम चले, हुर आया। हुसैन के कदमों पे आने के बाद हुर ने अपना सर रख दिया और सर रखने के बाद कहता है हल्ली मिन तौबा, आका क्या मेरी तौबा कबूल हो सकती है? हुसैन ने सर को उठाया, ए हुर मैंने तौबा कबूल किया, मेरे खुदा ने तौबा कबूल किया। हुर के सर को अपने सीने से लगाया, क्या मेराज हुर को मिल रही है? हुर कहता है मौला मुझे इसने शहादत अता हो। हुर को इजाजत मिली, पहले बेटा शहीद हुआ उसके बाद हुर मैदान में आता है। जब हुर जख्मी होकर के जमीने गर्म करबला पे गिरा है, हुसैन को आवाज दी है, हुसैन, हुर के सरहाने पहुंचे, जमीने गर्म करबला पे हुसैन बैठ गए और हुर के सर को, जख्मी सर को अपने जानू पे रखा। अल्लाह क्या मेराज आज हुर को मिल रही है, इस जानू की कीमत को पहचानते हैं ना? अभी कुछ ही देर के बाद यही वो जानू होगा जहां हुसैन के लाल अली अकबर का सर होगा। अरे जहां अली अकबर का सर वहां हुर का सर, क्या मुकद्दर है हुर का। ए अजीजों बस आखिरी जुमला और मैं तमाम, जब हुर ने कहा, हुसैन ने कहा था हुर तेरी माँ तेरे मातम में बैठे। अब हुसैन क्या कह रहे हैं, हुर तेरी माँ ने क्या अच्छा तेरा नाम हुर रखा, तो दुनिया में भी हुर है तो आखिरत में भी हुर है। हुर ने जवाब में यही कहा था ना, मौला मैं आपकी माँ का नाम कैसे लूं, अभी तो ये बड़ा करीम खानदान है, किसी के एहसान का बदला दिए बगैर रहता नहीं है। हुर तूने बड़ा एहसान किया, हुसैन की माँ का नाम एहतराम से लिया है, अभी तो हुसैन ने हुर को वो तोहफा दिया जो कर्बला के किसी शहीद को ना मिला। अरे जेब से रुमाल फातिमा निकाला, हुर के जख्मी पेशानी पे बांधा, ए हुर मेरी माँ का तोहफा वास्ता है मोहम्मद आले मोहम्मद का, हमारी मुख्तसर सी इबादत को कबूल फरमा। पालने वाले सदके में अहले बैत अतहार के हमें तौफीक इनायत फरमा कि हम अपने नफ्स का हिसाब कर सके। बार इलाहा अगर हमारे आमाल में नेकियां हैं तो हमें मजीद नेकियों की तौफीक इनायत फरमा। पालने वाले खुदा नखास्ता अगर हमारे नामा आमाल में कुछ गुनाह हैं तो हमें तौफीक तौबा इनायत फरमा। माबूद तुझे वास्ता है मोहम्मद आले मोहम्मद का, जो परेशान हाल हैं उन सबकी परेशानियों को दूर फरमा, जो बीमार हैं उन्हें शफाए कामिला इनायत फरमा, जो मकरूज हैं उनके कर्जों को अदा फरमा। बार इलाहा जो बेरोजगार हैं उन्हें हलाल रोजगार इनायत फरमा। माबूद जो बे औलाद हैं उन्हें नेक और साले औलाद इनायत फरमा। बार इलाहा जो साहिब औलाद हैं उन्हें अपनी औलाद की दीनी तालीम और तरबियत की तौफीक करामत फरमा। माबूद इमाम जमाना के जहूर में ताजील फरमा, जब हजरत का जहूर हो तो हमारे नामे आमाल ऐसे हों कि हम उनके असहाब और अंसार में शुमार हो सकें। अल्लाहुम्मा अज्जिल फी फरज मौलाना साहिब इज़्ज़मान वजअलना मिन अवानिही व अंसारिही।